أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. وبه نستعين وهو خير ناصر ومعين. سلسلہ دروس مذہب اہل بیت علیہم الصلاۃ والسلام میں یہ آج 57 نمبر درس ہے. آج کے درس میں مالکی مذہب کے عالم دین کے مکتوب نمبر 32 اور اس کا جواب جو شیعہ عالم دین نے دیا ہے اسے پیش کریں گے. مالکی مذہب کے عالم دین کہتے ہیں کہ یہ نصوص جو گزشتہ ذکر ہوئی یہ حضرات اہل سنت کے ہاں ثابت نہیں ہیں، لہذا ان پر حجت بھی نہیں ہو سکتی. اگر حضرات اہل سنت کے یہاں یہ نصوص ثابت ہیں تو انہوں نے کیوں نہیں ذکر کیا؟ لہذا وہی اگلا سلسلہ آپ جاری رکھیے، یعنی اس موضوع پر حضرات اہل سنت کے یہاں جو احادیث موجود ہیں انہیں بیان فرمائیے. شیعہ عالم دین لکھتے ہیں کہ ہم نے ان نصوص کو اس لیے بیان کیا، ہم نے یہ جو 40 احادیث بیان کی یہ بھی آپ کے کہنے سے کہ آپ بھی واقف ہو جائیں، اور آپ نے تو خود ہی خواہش ظاہر کی تھی. آپ پر حجت قائم کرنے کے لیے وہی حدیثیں کافی ہیں جنہیں ہم نے گزشتہ مکتوبات کے جواب میں آپ کی صحیح ستہ سے بیان کی تھی. رہ گیا یہ کہ ان نصوص کو اہل سنت نے کیوں نہیں ذکر کیا، تو اسے آپ کیا پوچھتے ہیں؟ یہ تو آل محمد علیہم الصلاۃ والسلام سے پرخاش اور ان کی طرف سے دل میں کینہ رکھنے والے دور اول کے ارباب تسلط و اقتدار کی پرانی عادت ہے، جنہوں نے فضائل اہل بیت پر پردہ ڈالنے اور ان کے نور کو بجھانے کے لیے کوئی کوشش اٹھا نہ رکھی. سلطنت کے خزانے لٹا دیے، اپنی توانائیاں صرف کر دیں، اور ہر ہر شخص کو لالچ دے کر ڈرا دھمکا کر آمادہ کیا کہ اہل بیت علیہم الصلاۃ والسلام کے مناقب و فضائل مخصوص کو فضائل مخصوص کو چھپائے، جھٹلائے. اس مقصد کے لیے درہم و دینار سے کام لیا گیا، بڑے بڑے وظیفے مقرر کیے گئے، اعلیٰ عہدوں پر لوگوں کو فائز کیا گیا، اور جو ان ترکیبوں سے قابو میں نہیں آیا اسے کوڑوں اور تلواروں سے زیر کیا گیا. یہ فرعون، خصلت، نمرود سرشت افراد فضائل اہل بیت کی تکذیب کرنے والوں کو تو قربت بخشنے، مقرب بارگاہ بناتے، اور تصدیق کرنے والوں کو گھر سے بے گھر کرتے، جلا وطن کرتے، ان کے مال و اسباب کو لوٹ لیتے یا قتل کر دیتے تھے. آپ سے یہ حقیقت مخفی نہ ہوگی کہ امامت و خلافت کے متعلق نصوص و ارشادات پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم ایسی چیزیں تھیں جن سے غاصب و ظالم سلاطین بے حد خطرہ محسوس کرتے تھے. ہر وقت انہیں خدشہ رہتا تھا کہ یہ حدیثیں کہیں ہمارا تختہ نہ لٹ دیں، بنیاد سلطنت نہ ڈھا دیں. لہذا ان صریحی نصوص و احادیث کا ان سلاطین جور اور ان کے ہوا خواہوں سے بچ رہنا، اور متعدد اسناد و طرق کے مختلف سے ہم تک پہنچ جانا راستی و سچائی کا ایک کرشمہ اور حق و صداقت کا بہت بڑا معجزہ ہے. کیونکہ اس وقت کی حالت یہ تھی کہ جو لوگ حقوق اہل بیت علیہ الصلوۃ والسلام کو غصب کیے بیٹھے تھے اور ان کے مدارج و مراتب کو چھینے ہوئے تھے، جس پر خداوند عالم نے ان اہل بیت علیہ الصلوۃ والسلام کو فائز کیا تھا، ان کا وتیرہ یہ تھا کہ محبت اہل بیت علیہ الصلوۃ والسلام کا جس پر الزام قائم ہو جاتا اسے دردناک و بدترین عذاب میں مبتلا کرتے، اس کی داڑھی مونڈ دیتے اور بازاروں میں تشہیر کرتے تھے، اسے ذلیل و خوار کرتے اور جملہ حقوق سے اسے محروم کر دیتے تھے، یہاں تک کہ اس کے لیے حکام کی عدالت کا دروازہ بھی بند ہو جاتا تھا. جسے صاحب شرح نہج البلاغہ ابن ابی الحدید نے جلد نمبر 3 کے صفحہ نمبر 15 پر اور اسی طریقے سے دوسرے مؤلفین نے لکھا ہے کہ اموی و عباسی خلفاء نے ایسا کیا، اور سماج میں رسائی بھی ناممکن ہو جاتی تھی ان مظلوموں کی. اگر کوئی شخص اچھائی کے ساتھ علی کا ذکر کرتا تو حکومت اس سے بری ذمہ ہو جاتی، आफतें उस पर टूट पड़ती, उसका माल आपस में बांट लिया जाता और उसकी गर्दन मार दी जाती। न मालूम कितनी जबानें उन्होंने गुद्दियों से खींच ली, महज इस जुर्म में कि उन्होंने फजाइल अली बयान किए। कितनी आंखें जाया करती इस कसूर में कि अली को एहतराम की नजरों से देखा गया। कितने हाथ काट डाले इस पादाश में कि अली की किसी फजीलत व मनकबत की तरफ इशारा किया। कितने पैर घसीटे गए इस खता पर कि वो अली की तरफ चले थे। अली के दोस्तों के न जाने कितने घर जला डाले गए, उनके बाग और खेतियां लूट ली गईं और दरख्तों पर उन्हें सूली भी दी गई, या उनके घर से बेघर करके उन्हें निकाल बाहर किया गया, नामालूम तरीकों से ईज़ा पहुंचाई गई। उस वक्त हामिलीन हदीस व हाफिजीन आसार की एक बहुत बड़ी जमात ऐसी भी थी जो खुदा को छोड़कर उन जाबिर बादशाहों और उनके अफसरों की परस्तिश करने करते थे। उनकी खुशामद और चापलूसी में किसी बात से दरेग नहीं करते थे। हदीसों में उलट फेर कर देना, इबारत कुछ से कुछ कर देना, ज़ईफ को कवी और कवी को ज़ईफ करके पेश कर देना उनकी आदत बन चुकी थी। जैसे ही आजकल के अपने ज़माने में हुकूमत के तनख्वाहकार उलमा और काजियों को देखते हैं कि हुक्म को राजी करने के लिए कितनी अनथक कोशिशें करते हैं। उनकी हुकूमत चाहे आदिल हो या जाबिर, अहकाम उनके सही हो या गलत, मगर हर मामले में उनकी तायद ही करते हैं। हाकिम को जब भी अपने हुक्म की मुआफ़क़त में या हुकूमत के मुखालिफ अफराद का किला कमा करने के लिए फतवे की ज़रूरत होती है, ये उलमा फौरन ऐसे फतवा सादिर कर देते हैं जो उन हुकाम की ख्वाहिश के ऐन मुताबिक और उनकी सियासी अगराज के लिए मुफीद व ज़रूरी होते हैं, चाहे उनके फतवे कुरान और हदीस के मुखालिफ ही क्यों ना हों। उनके फतवे की वजह से इजमाए उम्मत शिकस्त खा जाती है, इजमा की सरीह मुखालिफत ही क्यों ना हो। वो इस तरह के काम करते हैं। इन उलमा के कुछ मुमताज़ और बाशरफ अफराद हर करिए और हर शहर में होते हैं जो उनका प्रोपेगंडा किया करते हैं। कुछ रियाकार आबिद ज़ाहिद होते हैं, कुछ रुआसा व शुयूख कबाइल होते हैं। जब ये अशख़ास इन सही अहादीस की रद में इन उलमा के अक़वाल सुनते तो उन्हीं को हुज्जत बना लेते और आवाम जाहिल पब्लिक में खूब इन अक़वाल की तरवीज करते और हर शहर में उनकी इशाअत करते और उसूल दीन में सबसे असल यही बना लेते। खुदा का नूर, किसी शायर ने क्या खूब कहा है कि नूर खुदा है कुफ्र की हरकत पे खंदाजन, फूकों से ये चिराग बुझाया न जाएगा। खुदा का नूर न बुझता है और न औलियाए खुदा के फजाइल मख़फ़ी रहते हैं। तो अमीर अल मोमिनीन की खिलाफत और इमामत और उनके फजाइल कोई सही व सरीह हदीस हम तक पहुँचती ही नहीं, न बतरीक़े अहले सुन्नत न बतरीक़े शिया। अहले सुन्नत भला काहे को ऐसी हदीसें बयान करने लगे जो उनकी साख्ता इमारत ही को मुतजलजल कर दे, और शिया गले पर छुरी और दहनों पर कुफ्र लगे होने की वजह से बयान करने ही से मजबूर थे। मगर ये खुदाई करिश्मा है, हक्कानियत व सदाकत का मौजूदा है, बावजूद ही के दुश्मनों ने फजाइल को छुपाने और मिटाने में कोई दकीका उठा न रखा, मगर हक का बोल बाला हो के रहा। मुझे तो कसम बखुदा हैरत है कि खल्लाक आलम ने बंदे खास अपने रसूल के भाई अली इब्ने अबी तालिब अलैहिस्सलाम को क्या अजीम फजीलत बख्शी थी कि लाखों पर पर्दों में से भी जिसकी रोशनी फूट कर रही, गहरी तारीकियों में भी जिसका उजाला होके रहा। अमीर अल-मोमिनीन अली इब्ने अबी तालिब अलैहिस्सलाम की खिलाफत व इमामत के मुताल्लिक जो कतई दलीलें आपने समाअत फरमाई, मजीद बर आप हदीस विरासत ही को ले लीजिए जो बजाय खुद बहुत बड़ी दलील है। وآخر دعوانا أن الحمد لله رب العالمين.